यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म विभिन्न निर्वाचन क्षेत्रबाट आयोगको प्रणालीमा प्राप्त जानकारी अनुसार 49 जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभयो। प्रत्यक्ष निर्वाचनतर्फको अन्तिम नामावली हिजो देशभरका 77 मुख्य निर्वाचन अधिकृत र 88 निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रकाशन गरिएको पनि आयोगले जनाएको छ। यस्तै हिजो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा दलका तर्फबाट र स्वतन्त्र रूपमा उम्मेद्वारी दर्ता गरेका सबै उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ। पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेद्वारको पनि नामावली प्रकाशन गरी आजसम्म दावी विरोधको समय दिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। समानुपातिक प्रणालीका लागि राजनैतिक दलले गत पुस 13 र 14 गते बन्द सूची पेश गरेका थिए। आज समानुपातिक तर्फको दावी विरोध सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने पत्रकार सम्मेलनमा जानकारी दियो। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट नेकपा एमालेका उम्मेद्वार पोल्देन छोपाङ गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेद्वार कुबीर सिंह गुरूङले मनोनयन फिर्ताका लागि निवेदन दिनुभएको छ। उम्मेद्वारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो। त्यस्तै प्रतिनिधि सभा गोर्खा क्षेत्र नम्बर 2 फागुन 21 गतेको निर्वाचनका लागि उम्मेद्वारी दिनुभएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेद्वारी फिर्ता लिनुभएको छ। गोर्खा नगरपालिका 8 स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि मार्फत भट्टराईले उम्मेद्वारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत मोहन प्रसाद बेलवासेले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ 1.5 करोड़ मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा छपाई भइरहेको मतपत्र अब 50 लाख मात्र बाँकी रहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाई सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाई शुरू गरिने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। उम्मेद्वारको मनोनयन पत्र दर्ता, दावी विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण लगायतका कार्य सम्पन्न भइसकेका छन्। निर्वाचनका लागि मतपत्र समेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान भोलि बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ। भोलि 18 जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्न लागि हो। त्यसमा नेपाली कंग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भइसक्नु भएको छ। 17 जनाका लागि 7 प्रदेशको राजधानीमा मतदान कार्य गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानूनी व्यवस्था छ। नेपाली कंग्रेसले नवनिर्वाचित पार्टी सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा जाने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको केन्द्रीय कार्य समितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको बैठकपछि नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। उपसभापति शर्माले अहिलेको कांग्रेसले अघि सारेको उम्मेद्वारले समयको माग र युवा पुस्ताको भावनालाई नेतृत्व दिनुका साथै मुलुकको विशिष्ट परिस्थितिको मागलाई समेत सम्बोधन गर्न सक्ने कांग्रेसको ठहर रहेको बताउनुभयो। कांग्रेसले यसअघि 2056 सालको आम निर्वाचनमा कृष्ण प्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा अघि बढ़ाउँदै निर्वाचनमा गएको थियो। यस्तै बैठकले यही माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन आवश्यक समन्वयका लागि पार्टी उपसभापति पुष्पा भूषालको संयोजकत्वमा सबै प्रदेशका सभापतिहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले जेएनजी आन्दोलनबाट क्षति पुगेको केन्द्रीय कार्यालय भवनको पुननिर्माणका लागि पार्टीका पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा भवन पुननिर्माण समिति गठन गर्ने लगायतका निर्णयहरू गरेको कांग्रेसले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु सुरक्षा निकायको धर्म रहेको बताउनु भएको छ। 25 सशस्त्र प्रहरी दिवसका अवसरमा हिजो सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उच्च व्यावसायिक सिप क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखी जनताको स्वतन्त्रता स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताउनुभयो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित विशिष्ट सुरक्षा फौजको रूपमा विकास गरिने बताउनुभयो। राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सम्पूर्ण दायित्वलाई साझा जिम्मेवारीका रूपमा बुझ्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले प्रशासनिक कार्य तथा सीमा सुरक्षाका सम्बन्धमा उत्कृष्ट कार्य गरे बापत रूपन्देही स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर 5 विन्ध्यवासिनी वाहिनी मुख्यालयलाई 2082 सालको उत्कृष्ट वाहिनी अवार्ड प्रदान गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले अवकाश प्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक महेन्द्र कुमार भट्टचनलाई एपीएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्नुभएको थियो। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले सशस्त्र प्रहरीको रजत जयन्ती विशेषांक लोकार्पण गर्नुभयो। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनु भएको छ। उच्च अदालत पोखरा बागलुङ इजलासको अत्याधुनिक भवनको हिजो उद्घाटनपछि प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका 20,000 मिसिल मध्ये 14,000 भन्दा बढ़ी मिसिल तयार भइसकेको बताउनुभयो। नागरिकले न्यायालयप्रति विश्वास बढ़ाउने काम सेवा प्रभावबाट मात्रै देखिने भन्दै प्रधान न्यायाधीश राउतले भवन मात्र सुविधा सम्पन्न नभई सेवा प्रभावमा सन्तुष्टि दिन आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले 3 अध्यादेशहरू पेश गर्नुभएको छ। मन्त्री अर्यालले मतदाता नावली ऐन 2073 संशोधन गर्न बनेको अध्यादेश 2082 प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश 2082 हिजो पेश गर्नुभएको हो। सरकारले तोकिएका उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले स्वचालित मार्ग अटोमेटिक रूटबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भक्तपुरमा नेपाल सरकारको नाममा दर्ता रहेको 5 रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। बैठकले काभ्रे प्लाञ्चोकमा नेपाल सरकारको नाममा दर्ता श्रेष्ठता कायम रहेको 1 रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर 3 सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको उहाँले बताउनुभयो। सांगीतिक क्षेत्रका 3 श्रष्टालाई तारादेवी श्रष्टा सम्मान प्रदान गरिएको छ। नेपाली संगीतकी स्वर किन्नरी तारादेवी श्रेष्ठको 20 पुण्य स्मृतिमा आयोजित सम्झनामा तारादेवी श्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम 2082 अवसरमा हिजो गीतकार माधव प्रसाद खनाल भावुक, संगीतकार शिव शंकर मानन्धर र गायनमा संगीता राणा प्रधानलाई सम्मान गरिएको हो। तारादेवी स्मृति प्रतिष्ठानको आयोजना तथा काठमाण्डु महानगरपालिकाको सह आयोजनामा सम्पन्न कार्यक्रममा तारादेवीले गाउनुभएका 1 दर्जन बढ़ी गीतहरू विभिन्न गायक गायिकाले प्रस्तुत गर्नुभएको थियो। र सुदूरपश्चिमको पहाड़ी भागबाट हिजोदेखि वर्षा शुरू भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी भागमा वर्षासँगै हिमपात भएको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताहरूले बताएका छन्। गत भदौदेखि वर्षा नभएको हुम्लामा वर्षा भएसँगै हिमपात भएको र हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भएको स्थानीयले बताएका छन्। हिमपात भएसँगै हुम्लाको नामखा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। हिउँ नपर्दा चिन्तित भएका किसान भने हिउँ पर्न थालेपछि खुशी भएका छन्। त्यस्तै बैतडीको सतबाज, दार्चुला, डणेलधुरा, डोटी, कञ्चनपुर र कैलालीमा पनि वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 6 बजेको समाचार यही सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।